الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهدي الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تبارك وتعالى عليه وعلى آله وصحبه وبارك وسلم تسليما كثيرا أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولتكن منكم أمة يدعون إلى الخير ويأمرون بالمعروف وينهون عن المنكر وأولئك هم المفلحون صدق الله العظيم بزرگان محترم برادران اسلام السلام علیکم ورحمۃ اللہ وبرکاتہ. گزشتہ جمعہ جیسے عرض کیا گیا تھا کہ ہم میں سے ہر ایک کو, ہر امتی, ہر مسلمان کو ہر لمحہ اللہ کے حضور توبہ کرنے کی ضرورت ہے. ہمیں توبہ کی حاجت ہے, ہم توبہ کے محتاج ہیں. کیوں؟ اس لیے کہ ہم لوگوں سے گناہ ہوتے رہتے ہیں جس کا ہم کو پتہ بھی نہیں چلتا. بہت سے گناہ تو وہ ہیں جن کو ہم جانتے ہیں, اور اس سے زیادہ وہ ہیں جن کو ہم نہیں جانتے ہیں. اور اس وجہ سے ہم لوگوں کو, اگر جن گناہوں کو ہم جانتے ہیں وہ نہیں بھی کر رہے ہیں, تو ہم یہ دعویٰ نہیں کر سکتے کہ ہم گناہوں سے فی الحال پاک چل رہے ہیں. کیوں؟ اس لیے کہ ہم لوگوں کو گناہوں کی لمبی فہرست کا پتہ ہی نہیں ہے. تو جو گناہ ایسے ہیں جن کا ہم کو پتہ ہے وہ تو ہم کو پتہ ہے, جو گناہ ایسے ہیں جن کا ہم کو پتہ نہیں ہے یا لوگ جانتے نہیں ہیں, اس میں سے ایک گناہ ہے امر بالمعروف اور نہیں عن المنکر کو ترک کر دینا. امر بالمعروف اور نہیں عن المنکر کو ترک کر دینا. امر کا مطلب ہے حکم دینا, اور معروف کا مطلب ہے ایسی بات جس کو شریعت نے کرنے کا حکم دیا ہے ضروری درجے میں, اور نہیں کا مطلب ہے روکنا, اور منکر کا مطلب ہے ایسی بات جس سے شریعت نے سختی کے ساتھ روکا ہے کہ یہ کام نہیں کر سکتے. امر بالمعروف کا مطلب ہوا شریعت کے اندر جو چیزیں ضروری ہیں ان کو خود بھی کرنا, اور دوسروں کو اگر نہ کرتا ہوا دیکھیں تو ان سے کروانا. نہیں عن المنکر کا مطلب ہوا کہ جو چیزیں شریعت کی نظر میں جائز نہیں ہیں, حرام ہیں, ناجائز ہیں, مکروہ تحریمی کے دائرے میں آتے ہیں, ان سے خود بھی بچنا, اور اگر کسی کو اس میں ملوث دیکھیں, کسی کو وہ کرتا ہوا دیکھیں, تو اس کو یہ بتانا کہ بھئی یہ کام کرنے والا نہیں ہے, اس کا نام ہے نہیں عن المنکر. دعوتی سلسلہ جو دنیا بھر کے اندر پھیلا ہوا ہے, تبلیغ کا کام, اس کے اندر, اس کی بنیادوں میں یہ بات شامل تھی کہ امر بالمعروف اور نہیں عن المنکر کو, کہ کام کو ایک اجتماعی انداز سے کیا جائے. الحمدللہ ہوتا بھی رہا اور بہت ساری جگہوں پر ہوتا بھی ہے, لیکن اب ہمارے تبلیغی نظام اور تبلیغی ساتھیوں کے ذہنوں سے بھی یہ بات نکل گئی ہے کہ یہ کام کرنے والا ہے, صرف رسمی چیز رہ گئی. میں یہ تحقیق کے ساتھ یہ بات میں عرض کر رہا ہوں کہ صرف رسمی چیز رہ گئی. وجہ اس کی یہ ہے کہ بہت ساری دفعہ ایسا دیکھنے میں آتا ہے کہ مسجدوں کے اندر تھوڑی سی ایسے کام جو کرنے والے ہیں ان کی طرف سے کوتاہی ہو رہی ہوتی ہے, اور تبلیغی ساتھی اس کی طرف توجہ نہیں دیتے. جو ضروری کام کرنے کا ہے اس طرف توجہ دینے کا ہے. ہم دعوتی شکل کے اندر دینا, وہ گشت کی صورت میں ہی دینا, وہ بات کرنے کے لیے جب ہم جاتے ہیں جب ہی دینا, یہ شکلیں ہیں اس کی. لیکن جب کوئی کام ضروری جو ہونے کا ہے نہیں ہو رہا ہے, تو وہ کروانا یا اس طرف توجہ دلانا اس وقت کا فریضہ بن جاتا ہے. اس شکل پہ عمل کرنا تو شاید مستحب ہو, پسندیدہ ہو, لیکن اس وقت وہ کام کروانا ضروری درجے میں ہو جاتا ہے, فرض درجے میں ہو جاتا ہے. ایسے ہی نہیں عن المنکر کا معاملہ ہے. نہیں عن المنکر والی چیز تو امت کے ذہنوں سے نکل ہی چکی ہے, تبلیغی احباب کے ذہنوں سے بھی یہ بات نکل چکی ہے. تو ظاہر ہے جو اس عنوان سے یہ کام کر رہے ہیں ان کے ذہن سے جب نکل چکی ہے, تو دوسری طرف اس طرف سے جو کوتاہی ہو رہی ہے اس کا کیا کہنا. تو ہم لوگوں کو یہ بات سمجھنا ہے کہ امر بالمعروف کتنی ضروری چیز ہے. آپ حضرات جانتے ہیں کہ اللہ تعالیٰ نے انبیاء کے سلسلے کو شروع فرمایا حضرت آدم علیہ الصلاۃ والسلام سے, اور ختم فرمایا حضور پاک صلی اللہ علیہ وسلم پر, حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم. آپ خاتم النبیین. انبیاء کو حق تعالیٰ بھیجتے کیوں تھے؟ یعنی ہم, یہ جو رسالت کا نظام ہے, اللہ کی طرف سے پیغمبری کا نظام ہے, اس نظام پر ہمارا ایمان ہے, اور جب تک ہم اس کو مانے نہیں ہم صاحب ایمان نہیں ہو سکتے, کسی کوئی مومن کہلائے نہیں جا سکتا. تو پھر یہ جو رسالت کا نظام ہے اس کا مطلب کیا ہے؟ اس کا مطلب یہی ہے کہ اللہ کی باتوں کو جاننا اللہ کی ایک مخلوق کے واسطے سے. جب یہ سلسلہ ختم ہو گیا حضرت خاتم النبی صلی اللہ علیہ وسلم کا, تو پھر اب یہ جو کام تھا یہ کام کس کے ذمہ آیا؟ ایسا تو ہو نہیں سکتا کہ حق تعالیٰ اس کو بالکل ہی مخلوق کو پیدا فرمائے, مخلوق کی ضرورتوں کا انتظام بھی کریں, لیکن ان کو بالکل علی الاعلان الاطلاق چھوڑ دیں کہ تم جو چاہے کرو, جو چاہے کرنے کی اجازت دے دی جائے, جو چاہے نہ کرنے کی اجازت دے دی جائے, ایسا نہیں ہو سکتا. تو ختم نبوت کا تقاضا یہ ہے, حضور پاک صلی اللہ علیہ وسلم کو ہم خاتم النبیین مانتے ہیں, اس کا تقاضا یہ ہے کہ انہوں نے جو کام کیا ہے اس کو ہم اس ذمہ داری کو ہم فردن بھی لیں اور اجتماعاً بھی لیں, انڈیویجولی بھی اس کو انجام دیں اور ساری جماعتوں کی شکل میں بھی جو جو ممکن ہو سکتا ہے اس کو کرنے کی ترتیب بنائے. یہ ختم نبوت کے تقاضوں میں سے ہے, اور ایسا نہیں ہے کہ یہ کام کر لیں گے تو اچھی بات ہے, نہیں کریں گے تو کوئی بات نہیں, ایسا نہیں ہے, یہ فرض ہے. حدیث شریف میں آیا ہے کہ یہ کام کیا جائے گا تو امت عذاب سے محفوظ رہے گی, اور اگر یہ کام نہیں کیا جائے گا تو امت کو عذاب میں مبتلا کیا جائے گا. مسلمانوں کی موجودہ پستی کے بہت ٹاپ کے جو اسباب یا ریزنس ہو سکتے ہیں ان کو چند اگر انگلیوں پر گنا جائے تو سر فہرست یہ امر بالمعروف اور نہی عن المنکر کے فریضے کا ترک ہے. پوری دنیا میں مسلمانوں کی جو صورت حال ہے وہ مظلومیت کی ہے, وہ مغلوبیت کی ہے, اور اگر تھوڑا سا ڈیپ میں دیکھیں تو ایک اعتبار سے عذاب اور مصیبت ہے وہ, اور دوسرے اعتبار سے حق تعالیٰ کی عنایت ہے کہ شہادتیں اس ذریعے سے اللہ پاک نصیب فرما دیتے ہیں. تو وہ جو عذاب والا پہلو ہے, وہ جو مصیبت والا پہلو ہے, وہ جو آزمائش والا پہلو ہے, اس پہلو سے اگر دیکھیں تو اس کی وجہ کیا ہے, اس کے پیچھے اس عذاب میں مبتلا کیے جانے کی وجہ کیا ہے, اس آزمائش میں مبتلا کیے جانے کی وجہ کیا ہے؟ وجہ ہے اس فریضے کو ترک کر دینا, وجہ ہے اس فریضے کو ترک کر دینا. یا تو اس امت کے اندر دعوت ہوگی, دعوت سے مراد ہے امر بالمعروف حقیقی معنی میں, نہیں عن المنکر حقیقی معنی میں, یا پھر اس دنیا کے اندر عذاب ہوگا. یہ دو صورتیں ہی ممکن ہیں, یا دعوت یا عذاب. اور جیسا کہ عرض کیا گیا, یہ جو کام ہے یہ آپشنل نہیں ہے, یہ ہم لوگوں کو کرنا ہے. اس کی حقیقت کو تھوڑا سا سمجھ لیں. اس دنیا کے اندر اگر کوئی کسی حکومت کا باغی ہے, دشمن ہے, کسی حکومت کا دشمن ہے, جاسوس ہے, تو اس کو اس کے ساتھ ملاقات کرنے کے لیے لوگ سوچتے ہیں, اس کے ساتھ اٹھنے بیٹھنے کے لیے لوگ سوچتے ہیں, اس کے ساتھ چاہتے نہیں ہیں کہ کوئی ہم کو اس کے ساتھ ملتا ہوا دیکھ لیں. اگر ہم کہیں بیٹھے ہوئے ہیں اور وہ آ جائے تو ہم اٹھ کے چلے جاتے ہیں اس جگہ سے. اگر کوئی کہیں کہیں کسی جگہ پر وہ موجود ہو تو ہم وہاں جانے سے احتیاط کرتے ہیں. وجہ کیا ہے؟ وجہ یہ ہے کہ یہ بندہ باغی ہے, یہ بندہ دشمن ہے, یہ بندہ حکومتوں کو منظور ہے اور مطلوب ہے, وانٹیڈ ہے یہ شخص. تو ایسے شخص کے ساتھ اگر پولیس ہم کو دیکھے گی تو ہم کو بھی گرفتار کر لے گی, اگر ہم کو دیکھے گی تو ہم کو بھی گرفتار کر لے گی. ایسے لوگوں کے اوپر خاموش رہنے میں حکومت یہ سمجھے گی کہ ہم بھی ان کا تعاون کر رہے ہیں. حکومت ہم سے یہ مطالبہ کرتی ہے کہ ایسے لوگ سامنے آنے پر تم بھی پولیس کو انفارم کرو, اداروں کو انفارم کرو, اور ان کو بتاؤ اور ان کی گرفتاری کا انتظام کرو. اللہ تعالیٰ جو احکم الحاکمین ہیں, ان کی نافرمانی جب دنیا میں ہوتی ہے تو وہاں پر بھی یہ قانون لاگو ہوتا ہے کہ وہاں جو نافرمانی ہو رہی ہے اس کو روکا جائے, جو نافرمان ہے اس کو اس کا احساس دلایا جائے کہ اس نے نافرمانی کی ہے, اس کو توجہ دلائی جائے کہ یہ کام کرنے والا نہیں ہے, اور اس کے ساتھ اٹھنے بیٹھنے میں احتیاط کیا جائے. اسی لیے ہم لوگوں کو ضرورت ہوتی ہے کہ جہاں کہیں مسجد کے اندر ہوں, مسجد کے باہر ہوں, گھر کے اندر ہوں یا جاب پر ہوں, ہم لوگوں کو نہیں عن المنکر کے فریضے کو انجام دینا ہے, امر بالمعروف کے فریضے کو انجام دینا ہے. امر بالمعروف جو ضروری کام ہے, اب ہم جاب پر ہیں, ہمیں نماز کا احساس نہیں ہے تو نماز کا احساس ہونا چاہیے, نماز چھوڑنے والی چیز نہیں ہے, اتنا اہم رکن ہے کہ بعض علماء کے نزدیک نماز کے جان بوجھ کر چھوڑنے والے کو جو پابندی سے چھوڑے اس کو صرف جیل کا حکم نہیں ہے, اسلامی حکومت میں قتل کا حکم لکھا ہوا ہے. جو مسلمان ہے اور نماز نہیں پڑھتا, نماز نہیں پڑھنے کی عادت ڈالا ہوا ہے, میں کہ نہیں ایسا بندہ جینے کا حق ہی نہیں رکھتا, اس کو قتل کرنا چاہیے سزا ان تعزیرن, یہ لکھا ہوا ہے کتابوں کے اندر. تو نماز کا معاملہ بہت اہم ہے, یہ اسلام کا رکن ہے, اسلام کا ستون ہے, سب سے پہلے قیامت میں اس کے بارے میں عبادتوں کے حوالے سے سوال ہونے والا ہے. ہم نماز اگر پڑھ رہے ہیں, ہمارے ساتھیوں میں کوئی نہیں پڑھ رہے, ان کو توجہ دلانا ہمارا کام ہے, یہ امر بالمعروف ہے. ہم اگر کسی برائی کو دیکھتے ہیں, نظروں کی برائی ہو, کانوں کی برائی ہو, گانے سننا ہو, غیر محرموں کو دیکھنا ہو, ہمارا غیر اسلامی لباس پہننا ہو, حضور پاک صلی اللہ علیہ وسلم کی صورت کے علاوہ صورت بنا کے رکھنا ہو, یا ہمارا لباس کے اندر ٹخنوں سے اوپر پتلون کے پیجامے کے رکھنے کا جو عمل ہے یہ آپشنل نہیں ہے, یہ ضروری ہے, یہ آپشنل نہیں ہے. حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا ما اسفل من الکعبین من الازار فی النار, کہ یہ جس کسی شخص کا نچلے حصے کو ڈھانکنے والا کپڑا, हमारा एक ऊपर का हिस्सा है बदन का और एक निचला हिस्सा है। कमर से नीचे जो हम पहनते हैं वो है मा असफला मिनल काबैनी मिनल इजार, मा असफला। तो जो शख्स ऊपर से ऐसा कोई कपड़ा पहने जिसको आप तहबन कह लें, पतलून कह लें, पैंट कह लें, शलवार कह लें, पाजामा कह लें, वो अगर टखनों को छुपाता है तो वो हिस्सा जहन्नम में जाएगा। अब बताएं, ये आसान बात हो सकती है? ये ऐसी बात हो सकती है कि इसको इजी लिया जाए कि नहीं ये काम करें तो भी कोई मसला नहीं, नहीं करें तो भी कोई मसला नहीं? जहन्नम इतनी आसान चीज़ नहीं है। अब ताला फरमाते हैं जो लोग जहन्नमियों में जहन्नम में जाने वाले काम करते हैं और उनको पता भी है कि ये काम दोजख में ले जाने वाला है, फमा असबरहुम अलन्नार, उनके बारे में हम ताला फरमाते हैं फमा असबरहुम अलन्नार, कैसे सबर आ जाता है इनको जहन्नम में जाने के लिए? ये कोई आसान बात है? जहन्नम को इन्होंने ईजी ले रखा है, जहन्नम को इन्होंने आसान समझा हुआ है। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं कि भाई मा असफला मिनल काबैनी मिनल इजार फफिन्नार, और ये हम मुसलमान जो उनको मानने वाले हैं, उन पर ईमान लाने वाले हैं, हम लोग उसको ईजी लिए हुए हैं। अगर ईजी लेने वाली चीज़ होती तो हुजूर हमको कोई चीज़ ज़रूरी नहीं है उसको ज़रूरी बता रहे हैं, उनको क्या ज़रूरत है जो गैर ज़रूरी है उसको ज़रूरी बताएं? उनकी तरफ से तो आई हुई गैर ज़रूरी बात भी हमारी नज़रों में अहम है और ज़रूरी है। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम का जो मकाम है उनसे हमारा ताल्लुक इस नौयत का होना चाहिए कि उनकी कोई सुन्नत है तो उस बारे में भी हमारा जहन ये हो कि हुजूर की सुन्नत है, मामूली कैसे हो सकती है? तो जो हुक्म हुजूर का हुक्म होगा, जो हुजूर की तरफ से ताकीद होगी, जो हुजूर की तरफ से अमर होगा, इसके नहीं करने पर वाइद होगी, और वो भी जहन्नम की वाइद होगी, लानत की वाइद होगी, अल्लाह की नाराजगी की वाइद होगी, वो ईजी नहीं हो सकता, वो काम बहुत आसान नहीं हो सकता, वो ऑप्शनल नहीं हो सकता, वो करने वाला काम है। उधर पास वसल्लम ने मुशरिकीन के, यहूद के और नसरानियों ईसाइयों की मुखालफत का सरीह हुक्म दिया, फरमाया कि तहजीब के अंदर इनकी मुखालफत बरतो, इबादतों के अंदर इनकी मुखालफत बरतो, सकाफत और कल्चर के अंदर इनकी मुखालफत बरतो, वज़ाकता के अंदर इनकी मुखालफत बरतो, ये हुक्म दिया गया है साफ। अब हम अगर हमारी शक्ल व सूरत के लिहाज से गैर मुस्लिमों से मुशाबे हो रहे हैं तो डरने वाली बात है, लिबास के लिहाज से गैर मुस्लिमों के मुशाबे हो रहे हैं डरने वाली बात है, बातों के लिहाज से गैर मुस्लिमों के मुशाबे हो रहे हैं ये डरने वाली बात है, ये इजी लेने वाली बात नहीं होती। हम लोगों को ये चीज़ समझना है, अपने दिलों को आमादा करना है। अगर हमारे दिल आमादा इस बात पे नहीं हो रहे हैं कि हमको दुनिया, हमारी अपनी ज़िंदगी के अंदर दुनिया में रहते हुए दीन पे आने की ज़रूरत है, अगर ये बात हमें समझ में नहीं आ रही तो समझ लें कि एक अल्लाह की तरफ से निज़ाम होता है दिलों पर मुहर लगने का। उलाइकल लदीन अतबअ अल्लाहु अला कुलूबिहिम व समाइहिम व अबसारिहिम व उलाइका हुमुल गाफिलून, कि कुछ लोग होते हैं जिनके कानों पर, जिनके आँखों पर और जिनकी ज़बानों पर अल्लाह पाक मोहर लगा देते हैं कि हक बात उनकी कानों से जाती तो है दिल में उतरती नहीं है, हक बात को आँखों से देखते तो हैं दिल में उतरती नहीं है, हक बात को देखते तो हैं ज़बान से बोलते नहीं हैं। उलाइक अल्लज़ीन तबअ अल्लाह, इन पे मोहर लग गई है। अब मोहर लगने का मतलब क्या होता है? हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जब दिलों पे मोहर लग जाती है तो फिर अब उसके बदलने का इम्कान ख़त्म हो जाता है, अब उसको तौबा की तौफीक नसीब नहीं होती है, अब उसकी माफ़ी का सिस्टम, माफ़ी का जो इम्कान था, माफ़ी की जो पॉसिबिलिटी थी, वो सारी ख़त्म हो जाती है, वो अपने आप को गोया माफ़ नहीं किए जाने के ज़ुमरे में ले जाने वाला बंदा हो जाता है। ये डरने वाली बात होती है। तो जब कभी हम ऐसी बातें सुने जो मुनकर किस्म की हों, इसके बारे में हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हो या कुरान में आया हो कि ये मुनकर है, ये नापसंदीदा चीज़ है, ये नहीं करने वाला काम है, तो वो ईजी लेने वाला नहीं होता, वो रोंगटे खड़ा कर देने वाला होता है कि हम इसमें मुबतला हैं, हमारे बच्चे इसमें मुबतला हैं, हमारी बीवी और हमारे फैमिली वाले इसके अंदर मुबतला हैं, हमारे ख़ानदान वाले इसके अंदर मुबतला हैं। ये तो डरने की चीज़ है, ये तो फिक्र की चीज़ है, ये तो सुधारने की चीज़ है, ये तो इस्लाह की चीज़ है। और जुमा जुमा को सिर्फ सुनने के लिए नहीं है, अपनी ज़िंदगी बदलने के लिए ये ज़रूरी है। अगर नहीं बदलते हैं, बदलने के लिए आमादा नहीं होते हैं, सिर्फ कानों की अय्याशी के लिए, वक्त की सिर्फ ज़हनी तौर पर थोड़ी देर के लिए ज़हनी अय्याशी के लिए मस्जिदों का आना है, बयानात का सुनना है, तकारीर का सुनना है, इससे इस्लामी तब्दीली हमारे हमारी ज़िंदगियों के अंदर इस्लाम इससे ज़िंदा होने वाला नहीं। हम जब तक अज़म नहीं करेंगे ख़ुद को बदलने का, हमारी ज़िंदगियों में दीन नहीं आ सकता। हम जब तक अज़म पुख्ता इरादा नहीं करेंगे अपने आप को सुधारने का, हमारी ज़िंदगियों में इस्लाम नहीं आ सकता। दीन को, इस्लाम को ज़िंदगियों में लाने के वास्ते ज़रूरी होता है अपना इरादा करना कि हम अपने आप को बदलें, हम अपने अपनी कमज़ोरियों पर, हम अपनी कमज़ोरियों को देखें कि हमारे अंदर क्या गुनाह वाले अमाल हैं, हमारे अंदर क्या बुराइयाँ मौजूद हैं, हमारे अंदर कौन सी खिलाफ़ सुन्नत चीज़ें मौजूद हैं, उनको देखना और एक एक चीज़ को आहिस्ता आहिस्ता फ़िक्स करना। ये जो तज़किए वाला अमल आता है ना, ये यही है, तत्हीर वाला अमल आता है, ये यही है। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम की शान में आता है यतलु अलैहिम आयातिही व युज़क्कीहिम व युअल्लिमुहुमुल किताबा वल हिकमा,
तिलावत हुजूर का फरीजा है, कुरान अल्लाह का जैसे उतरा है उम्मत को सुनाते हैं कि देखो ये आयतें तुम्हारे पास भेजी गई हैं अल्लाह की तरफ से। वो युअल्लिमुहुल किताब वल हिकमा, उसके अंदर जो तफसीलात हैं अहकाम की वो बताते हैं हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के, देखो नमाज ऐसे पढ़ना है, रोज़ा ऐसे रखना है, हज ऐसे करना है, मुआशरत ऐसे करना है, फ़लाँ काम जॉब कर सकते हो फ़लाँ नहीं कर सकते हो, फ़लाँ निकाह इस तरीके से करना है, शादी इस तरीके से करना है, गम इस तरीके से मनाना है, जीना इस तरीके से है, मरना इस तरीके पर है, औलाद की तरबियत इस तरह से है, वालदेन के साथ सलूक इस तरह से है, पड़ोसियों के हकूक ये हैं, ये सारी चीज़ें हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम की तरफ से आ रही हैं। युअल्लिमुहुमुल किताब वल हिकमा, और एक है युज़क्कीहिम, और इनको हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम इनको पाक फरमाते हैं। पाक फरमाना क्या क्या है, यही है कि जो बंदे गुनाहों में गुनाहों के आदि हो चुके हैं उनको इस तरफ तवज्जो दिलाना, और आहिस्ता आहिस्ता रफ्ता रफ्ता उनको उन गुनाहों की आदत से निकालना। जैसे जिन लोगों को गुनाह की शराब की आदत हो जाती है, ड्रग्स की आदत हो जाती है, उनके लिए रिहाब के सेंटर कायम है, ऐसे ही खानकाहें रिहाब का सेंटर होती हैं गुनाहों के छुड़ाने के लिए, ऐसे ही बुजुर्गों की सोहबतें वो रिहाब का सेंटर होती हैं गुनाहों के छुड़ाने के लिए, मुनकर के छुड़ाने के लिए, बुराइयों के छुड़ाने के लिए। तो हम लोगों को ये चीज़ समझना है कि अम्र बिल मारूफ और नहीं अनिल मुनकर हमारा फरीज़ा है, और ऐसा फरीज़ा है कि उसके ज़िंदा करने से इस्लाम और दीन कायम और महफूज रहेगा, और उसको छोड़ देने से अल्लाह के अजाब में उम्मत मुबतला हो जाएगी। और आज ये जो सूरत हाल पूरी उम्मत मुस्लिमा के साथ मजलूमियत की और मगलूबियत की है, उसके पीछे बड़ा रीज़न, उसकी बड़ी वजह ये अम्र बिल मारूफ को तंग छोड़ देना है और नहीं अनिल मुनकर को छोड़ देना है। इसमें तीन बातों का लिहाज ज़रूरी है। नंबर एक, एक इख्तलाफी अकायद होते हैं और एक इख्तलाफी मसाइल होते हैं। समझने के लिए ये कि सहाबा इकराम रिज़वानुल्लाह अलैहिम अजमाइन के बारे में ये अकीदा रखना कि वो हमारे वास्ते काबिल तकलीद हैं, वो ऐसे हैं कि उनकी ज़िंदगियों में कोई काम हुआ हुआ है तो वो हम कर सकते हैं, उनको देखकर हम अपना दीन ठीक कर सकते हैं, हम अपनी ज़िंदगी ठीक कर सकते हैं, ये समझना कि वो मेयार हैं, ये एक अकीदा है। और ये समझना कि ये वो मेयार नहीं है, वो हमारे लिए काबिल तकलीद नहीं है, ये अकीदा है। तो जो इख्तलाफी अकायद होते हैं उनकी दावत दी जाएगी। अगर कोई उसके अंदर गलत अकीदे का शिकार है, तो मुबतला है या अकीदा रखने वाला है, तो उसको उससे रोका जाएगा। लेकिन इख्तलाफी मसाइल हैं, जैसे मिसाल के तौर पर आमीन बिल जहर का मसला है, आमीन बिल सिर का मसला है, किरात खल्फल इमाम का मसला है, ऐसे मसाइल के अंदर दावत नहीं दी जाएगी, नहीं अनिल मुनकर नहीं की जाएगी। हाँ, अगर ऐसा करने वाले लोग जैसे हमारे अहले हदीस कहलाने वाले भाई, गैर मुकल्लिद भाई, वो मसाइल के अंदर इख्तलाफ रखते हुए अकायद के लेवल तक उसको किस तरह पहुँचाते हैं कि उम्मत के असलाफ से बदअकीदगी और बदगुमानी लोगों में फैलाते हैं, तो असलाफ पर से बेएतबारी अकायद के ज़ुमरे में आहिस्ता आहिस्ता जाती है, क्योंकि वो सहाबा तक असर करती है, फिर तो वहाँ पर उनको रोका जाएगा, लेकिन नफ्से मसला की हद तक उनको नहीं रोका जाएगा। और रोकने की हद तक हमारे जहनों में ये रहना है कि जैसे अगर हम इसमें मुबतला होते तो हम जैसे अपने लिए बोला जाना पसंद करते, दूसरे को भी उसी अंदाज से बोलना चाहिए। अम्र बिल मारूफ और नहीं अनिल मुनकर का फरीजा ऑपरेशन जैसा है, फासिद मवाद को निकाल देना और जो जिस चीज़ की ज़रूरत है उसको भर देना, ये ऑपरेशन वाला काम है, और ऑपरेशन सीख कर ही किया जाता है, तो ये काम सीख कर करने वाला हुआ। और अगर हम ये काम नहीं कर सकते किसी वजह से, हमें नहीं आता या हमको डर है, तो फिर ऐसी सूरत में दिल से बुराई को बुराई समझना ये अदना दर्जा है ईमान का। इसी काम को हम देखें तो उसके बुरा होने का ख्याल दिल में आए, हम अपना चेहरा देखें और सुन्नत के मुताबिक नहीं है तो हम खुद से कहें कि इस वक्त मैं गुनाह में मुबतला हूँ, मैं खिलाफ सुन्नत सूरत के साथ हूँ। हमारे बाल इस्लामी नहीं हो तो हम खुद से कहें आईने में देख कर के, मेरे बाल इस्लामी नहीं हैं। हम लिबास को देखें और आईने में खुद से कहें, क्यों? मुनकर का मुनकर होना इस्लाम के लिए ज़रूरी है। ये सुलह कुल इस्लाम में नहीं है कि हर चीज़ कर सकते हो, ये भी कर सकते हो वो भी कर सकते हो, नहीं। इस्लाम गैरतमंद मज़हब है, इस्लाम गैरत वाला मज़हब है। हुज़ूर पाक सल्लम गैरत वाले हैं, हक तआला गैरत वाले हैं, वो शराकत दारी को पसंद नहीं करते, वो भी अपने दुश्मनों की, वो भी उनके मुखालिफिन की, वो भी उनके बागियों की, वो उसको पसंद नहीं करते। ये गैरतों का तकाजा है कि इस चीज़ को हम समझें कि मुनकर को मुनकर हम समझें। हमारे बच्चों के अंदर वो चीज़ है तो हम उसको समझें कि ये कमज़ोरी है, ये और बात है कि उसकी तरफ आहिस्ता आहिस्ता उसकी इस्लाह की फ़िक्र करें, लेकिन उस मुनकर को मुनकर समझना हमारे वास्ते ज़रूरी है। हक तआला मुझे भी और हम सबको कहने सुनने से ज़्यादा अमल की तौफीक मुनक्किद फरमाए। वाखिर दुआ अल्हम्दुलिल्लाह।